नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल भदौ महिनाको 22 गते शनिबार, भाद्र शुक्ल चतुर्थी, तदनुसार सेप्टेम्बर 7 तारीक सन् 2024, नेपाल सम्वत 1144। कार्यक्रममा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। निजामती सेवा दिवस, कर्मचारीलाई प्रविधि मैत्री बनाऊ शीर्षकमा गोर्खापत्रले प्राथमिकताका साथ खबर प्रकाशित गरेको छ। सरकारले आज 21 निजामती सेवा दिवस मनाउँदैछ। गत 3 वर्षदेखि नै निजामती सेवा दिवसका लागि व्यावसायिक र सृजनशील प्रयास, विकास, समृद्धि र सुशासन भन्ने नारा तय गरिएको छ। 2013 साल भदौ 22 गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरण मा 2061 सालदेखि सरकारले निजामती सेवा दिवस मनाउँदै आएको हो। सरकारले प्रत्येक वर्ष निजामती सेवा दिवस मनाए पनि स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासनले दिने सेवाप्रति आम नागरिक भने पूर्ण रूपमा सन्तुष्ट हुन सकेका छैनन्। सरकारी सेवा बढ़ी प्रक्रियामुखी हुँदा सेवा लिन नै कठिन हुने गरेकाले निजामती प्रशासन सेवाग्राही मैत्री बन्न नसकेको हो। समग्र कर्मचारीको छाता ऐनका रूपमा रहेको संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारीको वृत्ति विकास अवरूद्ध भएकाले कर्मचारी स्वयं उत्साहित भएर सेवा प्रदान गर्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदीले अबको निजामती प्रशासनलाई प्रविधि मैत्री बनाई सरल र सहज रूपमा सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो। वहाँले राज्यको नीति कार्यक्रम र बजेट कार्यान्वयन गर्ने प्रमुख संयन्त्र भनेको निजामती प्रशासन नै भएकाले परम्परागत निजामती प्रशासनले मात्र परिणाम दिन नसक्ने भन्दै निजामती प्रशासन निष्पक्ष र जनउत्तरदायी हुनुपर्नेमा जोड़ दिनुभयो। वहाँले भन्नुभयो, अबका निजामती कर्मचारीले सूचना र प्रविधिलाई उच्च रूपमा प्रयोग गर्दै सेवाग्राहीलाई सहज रूपमा सेवा प्रदान गर्नुपर्छ। निजामती प्रशासन राजनीतिक दबाव, प्रभाव, भ्रष्टाचार, अनुशासनहीनताबाट टाढा रहनुपर्ने सचिव सुवेदीले बताउनुभयो। प्रशासन तथा कानूनविद काशीराज दाहालले अस्थिर राजनीति र कमजोर मनोबल भएको कर्मचारी प्रशासनले गर्दा नतिजामुखी निजामती प्रशासन बन्न नसकेको बताउनुभयो। संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा लामो समयदेखि कर्मचारीको वृत्ति विकास रोकिएकाले त्यसको प्रभाव कर्मचारीले प्रदान गर्ने सेवा प्रवाहमा देखिएको हो। दाहालले भन्नुभयो, जस्तो सुकै परिस्थितिमा पनि कर्मचारीले आफ्नो मनोबललाई उच्च बनाएर कार्यालय सहयोगीदेखि मुख्य सचिवसम्मले सेवाग्राहीको भावना अनुरूप सेवा प्रवाह गर्नुपर्छ। निजामती सेवा दिवस, कर्मचारीलाई प्रविधि मैत्री बनाऊ गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो यो। यसै प्रसंगलाई यता नागरिकले लाख कर्मचारी सर्वोत्कृष्टको खडेरी शीर्षकमा अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। सरकारले विगतका 7 वर्षमा जस्तै यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेट्टाउन सकेन। त्यसकारण सर्वोत्कृष्ट कर्मचारी सेवा पुरस्कारको घोषणा बिना नै आज 21 निजामती दिवस मनाइँदैछ। प्रत्येक वर्ष भदौ 22 गते निजामती सेवा दिवस मनाइन्छ। निजामती सेवाका 86,000 कर्मचारीमा 2074 साल यता सर्वोत्कृष्ट भनेर कुनै कर्मचारीलाई पनि पुरस्कृत गरिएको छैन। योग्य र सक्षम कर्मचारी नभेटेपछि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार यस वर्ष पनि कसैलाई नदिइएको स्रोतको भनाई छ। निजामती पुरस्कार सिफारिश छनौट समितिको बैठक शुक्रबार अपराह्न बसेको थियो। बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता काली प्रसाद पराजुलीले यस वर्ष सर्वोत्कृष्ट निजामती पुरस्कारलाई कसैलाई घोषणा नगरिएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार यस वर्ष 20 कर्मचारीले निजामती सेवा पुरस्कार र 20ले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेछन्। मुख्य सचिवको अध्यक्षतामा सर्वोत्कृष्ट तथा निजामती सेवा पुरस्कार सिफारिश समिति गठन गर्ने कानूनी व्यवस्था छ। उक्त समितिमा संघीय मामिला तथा अर्थ मन्त्रालयबाट प्रतिनिधिहरू समेत सहभागी हुन्छन्। लाख कर्मचारी सर्वोत्कृष्टको खडेरी नागरिकको अग्रपृष्ठको खबर हो यो। द्वन्द्वकालीन घटना पुनरावृत्ति हुन दिइन्न शीर्षकमा गोर्खापत्रले प्रधानमन्त्रीको भनाईलाई समाचार बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः स्थापित शान्ति प्रक्रियालाई दिगो बनाउँदै द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन नदिनेतर्फ वर्तमान सरकार स्पष्ट रहेको बताउनु भएको छ। संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा शुक्रबार नेपाल समाजवादी पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको प्रतिनिधि मण्डलको 19 बुँदे ध्यानाकर्षण पत्र बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाली जनतालाई जातीय आधारमा विभाजित गरेर र सामाजिक रूपमा घृणा द्वेष फैलाएर राष्ट्रिय एकतालाई कमजोर पार्ने प्रयास सफल नहुने स्पष्ट गर्नुभएको हो। वहाँले भन्नुभयो, जनताले उहिले फाल्नुपर्ने राजतन्त्र आफ्नो रगतसँग साटेर बल्ल फालेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। यो व्यवस्थालाई सबल तुल्याएर जनताको विकास, समृद्धि र स्थायित्वको चाहना पूरा गर्नु छ। त्यसकारण अहिले कुनै अराजकताले ठाउँ पाउने वा सत्ता समीकरणमा यताउता हुने सम्भावना छैन। प्रधानमन्त्री ओलीले भन्नुभयो, कम्तीमा म प्रधानमन्त्री र नेकपा एमालेको अध्यक्ष रहन्जेल अहिले चर्चामा ल्याइए जस्तो नेपालमा, बंगलादेश वा श्रीलंकामा भएका जस्ता घटना हुने स्थिति हुँदैन। मेरो अबको 22 महिने कार्यकालभित्र संक्रमणकालीन न्यायलाई टुंगोमा लाने गरी काम गरिन्छ। छात्रवृत्ति अनुदान बारे अनुगमन गर्छौं प्रधानमन्त्रीको भनाईलाई उपशीर्षक दिँदै गोर्खापत्रले खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकमबारे अनुगमन गर्ने बताउनु भएको छ। हिजो सामाजिक सञ्जाल मार्फत विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएकाले सबै स्थानीय तहमा अनुगमन गरिने उहाँले जानकारी गराउनु भएको हो। छात्रवृत्ति अनुदान बारे अनुगमन गर्छौं प्रधानमन्त्रीको भनाईलाई उपशीर्षक दिँदै द्वन्द्वकालीन घटना पुनरावृत्ति हुन दिइन्न शीर्षकमा प्रधानमन्त्रीको भनाईलाई नै गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। तेह्रौं सागमा स्वर्ण सहित 207 पदक विजेता मध्ये 100 खेलाड़ी विदेश पलायन शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर प्रकाशित गरेको छ। अन्तर्राष्ट्रिय मैदानमा कुनै खेलाड़ीले पदक सहित राष्ट्रिय झण्डा फहराउँदा सिंगो देशले गर्व महसुस गर्छ। देशको प्रतिष्ठा बढ़ाउँदै नागरिकमा खुशी छर्ने ती खेलाड़ी भने असीमित दुःख र बाध्यतामा बाँचेका छन्। राज्यले औसत जीवनयापनको समेत सुनिश्चितता नगर्दा अन्तर्राष्ट्रिय प्रतियोगितामा पटक पटक पदक जितेका खेलाड़ी पनि फटाफट विदेश पलायन भइरहेका छन्। 2076 मंगिरमा काठमाण्डुमै भएको 13 सागमा नेपाललाई पदक जिताएका 100 खेलाड़ी विदेश पलायन भइसकेका छन्। सो प्रतियोगितामा नेपालले 51 स्वर्ण सहित कुल 207 पदक जितेको थियो। सम्बन्धित खेल संघ र प्रशिक्षकले उपलब्ध गराएको विवरण अनुसार पदक जितेका आधा खेलाड़ी अहिले विदेशी भूमिमा छन्, जसमा स्वर्ण विजेता 28 खेलाड़ी छन्। 13 सागमा 437 नेपाली खेलाड़ी सहभागी थिए। प्रतियोगितामा समावेश 29 खेलमा प्रतिस्पर्धा गरेको नेपालले 51 स्वर्ण, 60 रजत र 96 काँस्य जितेको थियो। दक्षिण एसियाका 7 राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो भएको थियो। उक्त प्रतियोगितामा देशलाई सर्वाधिक 29 12 स्वर्ण, 6 रजत, 11 काँस्य पदक दिलाएको तेक्वान्दोका खेलाड़ी नै धेरै पलायन भएका छन्। 8 जना स्वर्ण विजेता सहित 18 खेलाड़ी विदेशिएका छन्, जसमध्ये 12 जना अहिले अस्ट्रेलियामा छन्। त्यस्तै कराँतेबाट 10 स्वर्ण, 4 रजत र 5 काँस्य गरी 19 पदक भित्रिएको थियो। पदक विजेता 17 खेलाड़ी विदेश पलायन भएका छन्, जसमध्ये 12 खेलाड़ी अस्ट्रेलिया पुग्दा 2 खेलाड़ी खाड़ी मुलुक कतार र कुवेतमा संघर्ष गरिरहेका छन्। काँस्य जितेका अर्जुन कुमार बाक्सन त ज्यान जोखिममा राखेर रसियन सेनामा भर्ती भएका छन्। दाङका यी खेलाड़ी कमजोर आर्थिक अवस्थाका कारण रसियन आर्मीमा पुगेको कराँतीकै खेलाड़ीहरू बताउँछन्। जुडोकी काँस्य पदक विजेता सोनिया भट्ट भने डीबी भरेर अमेरिका पुगेकी छिन्। टीम गेममा सबैभन्दा धेरै फुटबल र बास्केटबलका खेलाड़ी विदेश भाँसिएका छन्। दुवै खेलका पदक विजेता 12-12 खेलाड़ी विदेशिएका छन्। फुटबलमा मात्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका करिब 60 भन्दा धेरै खेलाड़ी विदेशिएको अनुमान छ। त्यसैले अहिले फुटबल टोलीमा अनुभवी खेलाड़ी नै छैनन्। त्यस्तै 13 सागमा ब्याडमिण्टनमा पदक भित्र्याउने 9 खेलाड़ी पलायन भएको सम्बन्धित खेल संघले जनाएको छ। फेन्सिङका प्रशिक्षकमा अनुप कपालीले सागका पदक विजेता 3 खेलाड़ी विदेश पलायन भएको बताउनुभयो। नेपाल आर्चरी संघका महासचिव रमेश शिवाकोटीले पनि पदक विजेता खेलाड़ी बाध्य भएर विदेशिएको बताउनुभयो। पौड़ीमा 4 स्वर्ण र 2 रजत जितेर 13 सागमा सनसनी मचाएकी गौरीका सिंह अहिले अमेरिकामा छिन्। उनी विगतमा बेलायतमा बसेर ट्रेनिङ गर्थिन् र नेपालका घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न आउँथिन्। पछिल्लो समय अमेरिका बस्ने गरेकी उनी नेपालमा प्रतिस्पर्धा गर्न नआएको पनि 6 महिना भएको छ। 13 सागमा स्वर्णसहित 207 पदक विजेता मध्ये 100 खेलाड़ी विदेश पलायन नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो। जाँचबुझ आयोगको प्रारम्भिक निष्कर्ष, बढ़ी भार र कम गतिले सौर्यको जहाज दुर्घटना शीर्षकमा कान्तिपुरले मुख्य खबर बनाएको छ। सौर्य एयरलाइन्स जहाज दुर्घटना जाँच आयोगले तौल र गति सन्तुलन नमिल्दा टेकअफका क्रममा पाइलटले नियन्त्रण गुमाएकाले दुर्घटनामा परेको प्रारम्भिक निष्कर्ष निकालेको छ। फेरि उडान गैर व्यावसायिक उडानमा अप्नाउनु पर्ने मापदण्ड पालना नहुनु नै दुर्घटनाका सम्भावित कारण रहेको आयोगको निष्कर्ष छ। साउन 9 पोखराका लागि उडेको सीआरजे जहाज धावन मार्ग छाडेर 130 फीट उचाइमा पुगेको 4 सेकेण्डमै असन्तुलित भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छेउकै जमीनमा बजारिदा 18 जनाको ज्यान गएको थियो। जहाँ जहाज उछिटिएको ककपिटबाट घाइते क्याप्टेन मनिष रत्न साक्यलाई उद्धार गरिएको थियो। दुर्घटनाका कारणको खोजी गर्दै जाँदा व्यावसायिक उडान नभएकाले आफ्नै कम्पनीका सामान तौल नली राख्नु पाइलटले गेटा प्रणालीमा भार उल्लेख गर्दा त्रुटि गर्नु, जहाजको भार अनुसार टेकअफका क्रममा आवश्यक गति नहुनु लगायतका कारण एरोडाइनामिक्स असन्तुलन भई दुर्घटना भएको देखिन्छ। जाँचबुझ आयोगको प्रारम्भिक निष्कर्ष, बढ़ी भार र कम गतिले सौर्यको जहाज दुर्घटना कान्तिपुरको मुख्य खबरको शीर्षक हो। प्रहरीमा स्टाफ कलेज शुरू हुँदै त्रिवीसँग समझदारी पत्रमा हस्ताक्षर शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार बनाएको छ। नेपाल प्रहरीमा मास्टर इन पुलिस साइन्स एमपीएस कोर्स औपचारिक रूपमा अघि बढ़ेको छ। प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय बीच एमपीएस सञ्चालनका लागि समझदारी पत्रमा हिजो हस्ताक्षर भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक अर्थ मन्त्रालयमा उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐनका लागि तीव्रता दिएको छ। दुवै प्रहरीको ऐनको विधेयक गृहले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ। प्रहरीको विधेयक 2 साता अघि नै पठाइएकोमा सशस्त्र प्रहरीको पनि बिहिबार पठाइएको छ। सशस्त्र प्रहरीको विधेयकको मस्यौदा टुंगो लगाउनु अघि गृहमन्त्री रमेश लेखक आफै सशस्त्र प्रहरी मुख्यालय पुगेर उच्च अधिकारीको राय सुन्नु भएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक अर्थ मन्त्रालयमा उपशीर्षक दिँदै प्रहरीमा स्टाफ कलेज शुरू हुँदै त्रिवीसँग समझदारी पत्रमा हस्ताक्षर शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर बनाएको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। बाजा बजाउने माथि विभेद लोप हुँदै कर्णालीमा पञ्चै बाजा शीर्षकमा अन्नपूर्णले मुख्य खबर प्रकाशित गरेको छ। कर्णालीमा जन्मदेखि मृत्युसम्मका सम्पूर्ण कार्यमा अत्यावश्यक मानिन्छ पञ्चै बाजा। बच्चा जन्मिदा होस् कि बिहे गर्दा होस्, दशैं मनाउँदा होस् कि देवी देवताको पूजा आजा गर्दा होस्, जब पञ्चै बाजा घन्किन्छ अनि मात्रै रौनकता छाउँछ। दमाहा, झ्याली, ट्याम्को, सहनाई र ढोलकी जब एकसाथ बज्छन् अनि मात्रै माहौल तात्छ। मेला, उत्सव र भोजमा अर्कै उमंग छाउँछ। तर आजभोलि कर्णालीमा पञ्चै बाजा हराउन थालेको छ। कथित दलितले मात्रै बजाउने हो भन्ने परम्परागत मान्यताका कारण नयाँ पुस्ता पञ्चै बाजा बजाउनै चाहदैनन्। पुरानो पुस्ता पनि बाजा गाजामा जातीय विभेद हुन थालेको भन्दै यसबाट अलग हुँदैछ। नरहरिनाथ ओडा नम्बर 2 65 वर्षीय चर्क दर्जी युवा पुस्ताले पञ्चै बाजा बजाउन छाडेकोले यो लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ। पञ्चै बाजा बजाउनेलाई यहाँ विभेद गरिन्छ। उहाँले भन्नुभयो, कर्णालीमा पञ्चै बाजा त सानो जातकाले मात्र बजाउनु पर्छ भन्ने चलन छ। दमाहा नेपाली बाजा हो। यो बाजाले कर्णालीको मात्र नभई मुलुककै पहिचान झल्काउँछ। तर दमाईले बजाउने पञ्चै बाजा भन्दै बाजामा पनि छुवाछुत गर्न थालेपछि यो बाजा लोप हुने अवस्थामा पुगेको हो। बाजा बजाउनेमाथि विभेद लोप हुँदै कर्णालीमा पञ्चै बाजा, अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो यो। कर्णाली राजमार्गको कहर, 9 वर्षमा 991 ज्यान गयो शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। कर्णाली राजमार्गमा पछिल्ला 9 आर्थिक वर्षमा भएका सड़क दुर्घटनामा 991 जनाको ज्यान गएको छ। यस अवधिमा 1,812 सड़क दुर्घटनामा परि 991 जनाको ज्यान गएको हो। यो तथ्याङ्क आर्थिक वर्ष 2071-72 2079-80 मात्र हो। कर्णाली राजमार्गले मृत्यु मार्गको उपमा पाएको छ। यो राजमार्ग सञ्चालनमा आएको 18 वर्ष पुगेको छ। वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यो राजमार्गको यात्रा सधैँ जोखिमपूर्ण हुन्छ। यो राजमार्ग भएर जुम्ला, डोल्पा, मुगु, कालीकोट, अछाम र दैलेख पुग्न सकिन्छ। राजमार्गको स्तरोन्नतिमा सरकारले चासो नदिँदा सर्वसाधारण आक्रोशित हुने गरेका छन्। कर्णाली राजमार्गको कहर, 9 वर्षमा 991 ज्यान गयो, नागरिकको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। कर्णालीका विद्यालयको नतिजा कमजोर, घट्दै शिक्षक र विद्यार्थी शीर्षकमा कान्तिपुरले खबर छापेको छ। पछिल्लो एसईई परीक्षामा कर्णाली प्रदेशबाट सहभागी 35,061 परीक्षार्थी मध्ये 20,384 जना अनुत्तीर्ण भए। राष्ट्रिय नतिजा अनुसार औसतमा कर्णाली प्रदेश कमजोर देखिन्छ। गत असारमा प्रकाशित नतिजामा देशभरका 52% विद्यार्थी फेल भएका थिए। कर्णालीमा भने 58.5% विद्यार्थी फेल भए। निजी र सामुदायिक गरेर प्रदेशका 730 विद्यालयका विद्यार्थी परीक्षामा सामेल भएकामा 46 विद्यालयका एकजना विद्यार्थी पनि पास हुन सकेनन्। कर्णालीमा सबैभन्दा कमजोर नतिजा दैलेखको छ। कर्णालीको सामुदायिक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या घट्दो छ भने नतिजा पनि सन्तोषजनक छैन। कर्णालीका विद्यालयको नतिजा कमजोर, घट्दै शिक्षक र विद्यार्थी शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। भण्डारण डिपोको जग्गा साँठफेरमा आरोप प्रत्यारोप गर्दै क्यान र निगम शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएको सिनामंगल हवाई इन्धन डिपो स्थानान्तरणका विषयमा सरकारका दुई निकाय बीच जग्गाकै विषयमा विवाद बढ़ेको छ। नेपाल आयल निगमले डिपो स्थानान्तरण र जग्गाको विषयमा संसदीय समितिले स्पष्ट निर्देशन दिनुपर्ने बताएपछि निगम र नागरिक उड्डयन प्राधिकरण क्यान एक अर्काको दोषारोपणमा उत्रिएका छन्। भण्डारण डिपोको जग्गा साँठफेरमा आरोप प्रत्यारोप गर्दै क्यान र निगम कान्तिपुरको अर्थ पृष्ठको खबर हो यो। 16 लाख पर्यटक भित्र्याउन चुनौती शीर्षकमा नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। सरकारले घोषणा गरेको 16 लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य हासिल गर्ने देखिएको छ। चालू आर्थिक वर्षको बजेटमै यस वर्ष 16 लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको थियो। तर पर्यटनको मुख्य सिजनमै स्तरोन्नतिका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब 5 महिना दैनिक 10 घण्टाका दरले बन्द गरिने भएको छ। नेपालमा पर्यटक भित्रिने प्रमुख गेटवे दैनिक 10 घण्टा बन्द हुँदा सरकारले राखेको 16 लाख पर्यटकको लक्ष्य प्राप्ति गर्न मुस्किल पर्ने पर्यटन व्यवसायीको भनाई छ। 16 लाख पर्यटक भित्र्याउन चुनौती नयाँ पत्रिकाको अर्थ पृष्ठको समाचार हो यो। जोतभोग गरेकै आधारमा मोहियानी हक नहुने शीर्षकमा अन्नपूर्णले भित्री पृष्ठमा खबर बनाएको छ। सर्वोच्च अदालतले जोतभोग गरेकै आधारमा गुठी जग्गामा गुठियारको मोहियानी हक कायम नहुने ऐतिहासिक फैसला गरेको छ। न्यायाधीश कुमार रेग्मी, हरिप्रसाद फुयाल, डाक्टर नहकुल सुवेदी, विनोद शर्मा र सुनिल कुमार पोखरेलको वृहतपूर्ण इजलासले गुठी बापत राखेको जग्गा कमाएकै आधारमा मोही हक कायम गरी बिक्री गर्ने अवस्था सिर्जना हुँदा गुठी राख्नुको पवित्र उद्देश्य नै खण्डित हुने फैसला गरेको छ। गुठी जग्गा हिनामिनामा सर्वोच्चको फैसला, जोतभोग गरेकै आधारमा मोहियानी हक नहुने अन्नपूर्णको भित्री पृष्ठको समाचारको शीर्षक हो यो। र विश्व बैंकले गर्ने लगानीबारे छलफल शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। गृहमन्त्री रमेश लेखक र नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेन बीच भेटवार्ता भएको छ। गृहमन्त्रीको कार्यकक्षमा हिजो भएको भेटमा गृहमन्त्री लेखक र नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक सिस्लेन सहितका पदाधिकारी बीच भेटवार्ता भएको हो। उहाँहरू बीच विश्व बैंकले नेपालका विभिन्न परियोजनामा गर्ने लगानीबारे छलफल भएको थियो। 2072 भूकम्पपछिको पुननिर्माणमा विश्व बैंकको ऋण तथा प्राविधिक सहयोगले समयमै पुननिर्माण गर्न सहयोग पुगेको गृहमन्त्री लेखकले बताउनुभयो। विश्व बैंकले गर्ने लगानीबारे छलफल गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।